नमस्कार, आदरणीय श्रोता, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। यहाँहरू यतिखेर सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्ता मनोभर आस्थानुक हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। समय समय सन्दर्भको विषयमा रहेर व्यक्ति विषय हामी विचारमाथि हामी सधैँ विश्लेषण गर्छौँ र पछिल्लो समय हामी स्थानीय जनप्रतिनिधिसँगको कुराकानी अझै बाँकी छ र स्पेसली हामी करको विषयमा भोलि कुराकानी गर्दैछौँ। मैले आज भनेको थिएँ आज शनिबारको दिन रहेको छ र अलिकति हामी फरक विषय फरक टपिकलाई लिएर आएको छु। सायद यो विषय एउटा इस्यु बन्न सक्छ र यो विषयले धेरैको मन छुन सक्छ र यो विषयले आज यो बहसले आज धेरैका मनहरू दानी बन्न सक्छन् जस्तो मलाई लागिरहेको छ। र आज यस्तो व्यक्ति र यस्तो विषयलाई मैले प्रवेश गराउँदैछु र धेरैले यतिखेर सुन्दै हुनुहुन्छ। सम्भवतः हाम्रो स्टुडियोको टेलिफोन पनि खुला गरिसकेको छु यहाँहरूलाई 0914-1024-16 लाइन भने हामीसँग स्टुडियोमा हुनुहुन्छ आज एकजना राहत शिक्षक जो लामो समयदेखि एउटा कम्युनिस्ट पार्टीमा आबद्ध भएर लाग्नुभयो र पछिल्लो समय उहाँले आफ्नो सोच विचार आफू शिक्षक भएकै नाता र उहाँले हरिद्वारमा परिरहँदा संस्कृत हाल चाहिँ उहाँले गुरुकुल संस्कृत विद्यापीठको नाममा चाहिँ धनगढी उपमहानगरपालिका 13 कैलाली गाउँमा एउटा अनाथ बालबालिका असहाय बालबालिका र वास्तवमा संस्कृत पाठशाला संस्कृत विद्या वास्तवमा यसलाई अझ सजिलो भाषामा भनियो भने पण्डिते शिक्षाको रूपमा हामी जुन चाहिँ शुभ कार्य होस् या हाम्रा मृत्यु हुन् चाहे त्यो व्रतबन्ध होस् या चाहे त्यो हरेक किसिमका हाम्रा शुभ कार्य पाठ पूजा या हामीले हरेक गरिने हाम्रा नृत्य कर्महरूमा पनि त्यसलाई लिइने गर्छ। वास्तवमा पण्डित शिक्षा संस्कृत शिक्षाको कति महत्त्व छ र यो मुठीदानमा उहाँले चलाइरहेको यो संस्कृत जुन चाहिँ गुरुकुल विद्यापीठ रहेको छ यो सञ्चालन गर्न उहाँले यो प्रेरणा कहाँबाट ल्याउनुभयो, यस्तो जुन एउटा धर्म एउटा यो संस्कृत जगाउने काम गरिरहनु भएका खगेन्द्र राज अवस्थी आज हामीसँग हुनुहुन्छ, जसका एकजना सञ्चालक र आफै पनि त्यहाँको शिक्षक हुनुहुन्छ र लामो समयदेखि उहाँले कम्युनिस्टमा रहँदा अहिले पनि हुनुहुन्छ। उहाँ एउटा दुःखदायी जीवनबाट कसरी उहाँ यसमा प्रवेश गर्नुभयो र धेरैको मन आज खुल्न सक्छ, म धेरै ढिला नगरिकन हाम्रो स्टुडियोमा खगेन्द्र राज अवस्थीजीलाई म वेलकम गर्छु। खगेनजी नमस्ते, स्वागत छ।
हजुर नमस्कार।
सन्चै हुनुहुन्छ?
हजुर सन्चै।
दिनेश एफएमको यो तातो बहस यतिखेर धेरैले सुन्दै हुनुहुन्छ, बडो चर्चित कार्यक्रम लोकप्रिय कार्यक्रम हो। खगेनजी बडो महत्त्वपूर्ण समय दिनुभएको छ, म एट फर्स्ट त यहाँलाई मुरी धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। र आज यो मैले स्पेसली यो गुरुकुल संस्कृत विद्यापीठको विषयमा रहेर कुराकानी गर्न खोजेँ, यो कसरी चलाइरहनु भएको छ भन्ने विषयलाई मैले जोड्न खोजिरहेको छु। खगेनजी मैले भूमिका नबाँधिन, खगेन्द्र राज अवस्थीको भूमिका या परिचय कसरी दिनुहुन्छ तपाईँ आफूले?
दिनेश एफएम 93.8 मेगाहर्जको यस शुभ बिहानीमा म सम्पूर्ण श्रोता धनगढीवासी तथा अधिराज्यवासी जहाँ जहाँ यो आवाज पुगिरहेको छ सबैलाई म बिहानीको शुभ प्रभात शुभकामना व्यक्त गर्दछु र यहाँलाई नमस्कार छ। र हाम्रो लोप हुन लागेको संस्कृत विद्यालाई जगेर्ना गर्न हाम्रो जीवन नै सेवाका लागि बनेको हो। सेवा ही परम धर्म, सेवा ही परम धनम भनेको छ। सेवामुखी कार्यक्रम हामीले राजनीति गरे पनि, हामीले विद्या सिकाए पनि, हामीले जुनसुकै कर्म गरे पनि हाम्रो उद्देश्य सेवामा हुनुपर्छ। सेवा बिनाको जीवन निरर्थक हुन्छ, त्यसैले सेवा गरेर जानुपर्छ। त्यसै सेवाको सन्दर्भमा हामीले एउटा असहाय गरिब पिछडिएका बाल बालिकाहरूलाई दूर दराजबाट एउटा संस्कृत विद्याको माध्यमबाट ती बाल बालिकाहरूले जीविकोपार्जन गर्ने बन्न सकुन् र यो संसारमा मानिसहरूलाई संस्कार चाहिन्छ, संस्कार बिनाको जीवन अधुरो हुन्छ। हामीले जन्मदेखि लिएर मृत्युसम्म एउटा संस्कार नगरिरहन सक्दैनौँ।
वास्तवमै
त्यो संस्कार जगाउनका लागि हामीले एउटा संस्कृत विद्या कर्मकाण्ड शिक्षा र विद्यार्थीहरूको मात्रै नभएर सबैको घर घरमा अहिलेको तत्कार आवश्यकता ब्रह्म विद्या जसलाई ब्रह्म विद्या भनेर भनिन्छ। जन्मना जायते शूद्र संस्कार द्विज उच्चते, मानिसका दुईवटा जन्म हुन्छन्। एउटा जन्म हुन्छ जन्मबाट, अर्को जन्म जब संस्कार हुन्छ जब सिकिन्छ त्यो दोस्रो जन्म हुन्छ, पढाए पछिको अर्को जन्म हुन्छ। त्यसै जन्मलाई सार्थक बनाउनका लागि हामीले उपनयन संस्कार गरेर त्यो संस्कारबाट विद्यार्थीहरूलाई एउटा वैदिक संस्कृत विद्या सुरुवात गरेका छौँ र यो सुरुवात पनि अहिलेको बोर्डिङ चलिरहेको अवस्था अहिले विदेशी अमेरिकन भाषा र सबै भाषा चलिरहेको अवस्थामा विश्वको भाषा जननी विश्व भाषाको जननी संस्कृत भाषाको माध्यमबाट मानव सभ्यतालाई संस्कृतिमय बनाउन र संस्कृत भाषामा नि मानव जीवनको वास्तविक यो जो जिब्रो छ यो जिब्रोले शुद्ध उच्चारण गर्न सक्ने शुद्ध बोल्न सक्ने बनाउने भाषा भनेको संस्कृत हो।
वास्तवमै सर मैले यो विषय भूमिका धेरै बानिनँ किनभने संस्कृत भने हाम्रो भाषा हो हामी यो जननी उत्पत्ति जुन भाषा बोल्दैछौँ यसको एउटा भनौँ न आधारशिला हो हामी यसरी बुझ्छौँ र मैले धेरै विषय त्यो कोट्याउन खोजिनँ मात्र अब खगेनजी एउटा विगत लामो समयदेखि तपाईँ कम्युनिस्टमा हुनुहुन्थ्यो कसरी यो कसैको भविष्य बनाउने या भनौँ बालबालिका आजका साना बालबालिका जो अशक्त आमा बुवा नभएका र भनौँ न अपाङ्ग भएका बच्चालाई तपाईँले जसरी एउटा पुण्य कार्य गर्दै हुनुहुन्छ कसरी यो मनायो एउटा कम्युनिस्ट 2057 सालमा तपाईँ शिक्षक हुँदाहुँदै प्रवेश गर्नुभएको मान्छे कहाँबाट यो सोच आयो सर यहाँबाट मैले सुरु गरेँ अब कुरा
यो कम्युनिस्ट भनेको मजदुरहरू गरिबको उत्थान गर्ने र सबैलाई अगाडि बढाएर लैजानुपर्छ अर्कालाई पिल्सिन हुँदैन भन्ने धारणा कम्युनिस्टहरूमा थियो र त्यही धारणा बोकेर गरिब र निमुखाहरूको हक हितका लागि बोल्नुपर्छ भन्ने आवाज आउँदाखेरि हामी त्यतिखेर त्यहाँ लाग्यौँ र अहिले त्यो आवाजलाई कम्युनिस्टहरूले अलिकति छोडेर जसै अहिले गणतन्त्र नेपाल बनाउनमा लागे र गणतन्त्र नेपाल मात्रै नभएर नेपालको यो संस्कृतिलाई नै हराउनतिर जो उद्यत रहे र संस्कृतिमा आफू पनि बस्ने संस्कृति बिना आफू पनि अधुरो जीवन हुन्छ तर त्यो लागिसकेपछि हामीले एउटा सेवा गर्नुपर्छ र गरिब र पिछडिएका व्यक्तिलाई अगाडि बढाउनुपर्छ भन्ने धारणामा नै यहाँ पनि गरिबको सेवा गर्नु म यो संस्कृत गुरुकुल खोल्यौँ र यो संस्कृत गुरुकुलमा हाम्रो सबै दाताहरू धनगढीवासी यो हाम्रो सबैले यसमा सहयोग गरिराख्नु भएको छ र अझ पनि म सबै दाताहरूसँग के अनुरोध गर्न चाहन्छु भने यो निङ्ला सैनिक गुरुकुल संस्कृत विद्यापीठ जो अहिले सञ्चालनमा रहेको छ त्यसलाई सबैले मुष्टिदान गरिराख्नु भएको छ र आफ्नो तन मन धनद्वारा सहयोग गर्नुहुन म सबै यो आवाज जहाँसम्म पुगिरहेको छ सबैसँग हार्दिक अनुरोध गर्दछु।
यो गुरुकुलका लागि हामी यो अभियान पनि गरिरहेका छौँ स्पेसली मैले यो आजको यो एपिसोड गर्नुको कारण पनि के हो भने तपाईँलाई सहयोग होस् सहयोगी हातहरू आउन् मैले तपाईँका लागि चाहिँ जनतालाई टेलिफोन खोलेको छु 0914102016 लाइन किनभने एउटा पुण्य कार्यमा तपाईँको पनि हात हुनसक्छ तपाईँ पनि सहयोग गर्न चाहनुहुन्छ भने कृपया स्टुडियोको नम्बरमा टेलिफोन गर्नुहोला 0914102016 लाइन खगेन्द्र राज अवस्थी हुनुहुन्छ जो चाहिँ राहत शिक्षक पनि हुनुहुन्छ र हाल संस्कृत शिक्षा अन्तर्गतका साना साना भाइ बहिनीहरू साना साना बालबालिकालाई चाहिँ पढाउनका निम्ति हाल गुरुकुल संस्कृत विद्यापीठ उहाँले सञ्चालन गर्नुभएको छ यो विषयमा रहेर हामी दानका कुरा हामी जोडिरहेका छौँ यसर्थ मैले ढिला नगरिकन पुनः तपाईँसँग कुराकानीलाई जोडेँ खगेनजी यो अवस्थामा कुरा गर्ने हो भने स्पेसली अब एउटा दानका कुरा र यो सञ्चालनका कुरा गर्ने हो भने सबैको ध्यान अब किनभने सहयोगी गर्ने हातहरू धेरै हुन सक्छन् यतिखेर कोही जनता हाम्रो बिचमा आउनुभएको छ मैले ढिला नगरिकन उहाँलाई जोडेँ त्यसपछि हामी कुराकानीलाई फेरि जोडौँला। हेलो
हेलो
हजुर नमस्कार सर।
नमस्ते नमस्ते हजुर दानव सर नमस्ते।
यहाँको शुभ नाम सर?
मेरो नाम सिद्धराज पनेर हो।
सिद्धराज सर
म यही उत्तर बिहानीबाट हजुर।
हजुर हामी आज स्पेसली यो के अरे गुरुकुल संस्कृत विद्यापीठसँग सम्बन्धित रहेर कुराकानी गर्दैछौँ खगेन्द्र राज अवस्थी हुनुहुन्छ बडो दुःख।
हजुर हजुर हजुर
हजुर
म चाहिँ खगेन्द्र गुरुकै प्रोग्राम भनेर मलाई उहाँसँग मतलब कुरा गर्ने इच्छा लागेर हजुरलाई।
हजुर हजुर उहाँसँग कुरा गर्नुहोस् हजुर।
हजुर हजुर हजुर
हजुर हजुर
हजुर गुरुजी प्रणाम हजुर।
प्रणाम हजुर हो प्रणाम।
म सिद्धराज पनेरु हजुर।
हजुर हजुर
यहाँ उत्तर बिहानीबाट हो गुरु।
हजुर
अनि त्यो हजुरले जुन अब यो चलाइबक्सिया छ नि त्यो गुरुकुल होइन
हजुर
त्यसमा मान्छेले आबद्ध हुनलाई उ गर्नलाई अब त्यसको के छ कस्तो छ व्यवस्था होइन
हजुर
अब आजीवन सदस्यता अथवा कुन तरिकाले उ भइरहेछ म पनि यसो चासो राखेर हजुरलाई सोधौँ भनेर।
एकदम हजुरलाई धेरै धेरै स्वागत छ धन्यवाद छ। हाम्रो यो आजीवन सदस्यता भनेर हामीले 2000 भन्दा माथिका दान दिने व्यक्तिलाई आजीवन सदस्य राख्ने र शिलामा नाम राखिराख्ने र उहाँहरूको सधैँका लागि अमिट छाप रहने व्यवस्था 2000 भन्दा माथिकोलाई आजीवन सदस्य अनि मास्टिक मुष्टिदानहरूलाई पनि प्रत्येक वर्षको वार्षिकोत्सव कार्यक्रम हाम्रो पुष 15 गते यसको स्थापना दिवस भए हुनाले त्यसमा हामीले वार्षिकोत्सव कार्यक्रम गर्ने गरेका छौँ र त्यो वार्षिकोत्सवमा सबै दाताहरूलाई सम्मान गर्ने र सबै दाताहरूको सहभागिता त्यहाँ जनाउने कार्यक्रम पनि राखेका छौँ। हजुरलाई धेरै धेरै धन्यवाद छ र आउनुहोला हजुरलाई स्वागत छ। यस्तै गरी हजुरसँग सम्बन्ध हुने अरू व्यक्तिहरूलाई पनि त्यो आश्रममा बोलाइदिनु हुन हजुरसँग अनुरोध छ।
ए हजुर हजुर धन्यवाद गुरु। मेरो हजुरसँग दुई चारचोटि भेटघाट पनि भइसकेको छ।
हजुर हजुर हजुर
म यहाँ शिवपुरी धाममा पनि अब आबद्ध छु यहाँको सचिव हो होइन।
हजुर हजुर
अब अलिकति त्यही त त्यो धाममा पनि अब के छ कसो छ गतिविधि भन्ने चासो लागेर अब आज भर्खर अहिले मैले त दिनेश एफएम लगभग सुनिरहन्छु होइन। हजुर यो कार्यक्रम हाम्रो धानुक जी को कार्यक्रम पनि धेरै राम्रो लाग्छ मलाई कहिले कुनै कहिले कुनै सेक्टर को मान्छेहरु हैन
एकदम राम्रो शिवपुरी धाम मा पनि हाम्रो केटाकेटीहरुलाई खिर खुवाए थियो पोहोर साल
हजुर हजुर
अझै पनि फेरि त्यो शिवपुरी धाम मा पनि हाम्रो बालबालिकाको परिचय होस् र सबै ठाउँबाट हाम्रो विद्यालयको स्थापना भएको परिचय हजुर मार्फत यो दिनेश एफएम मार्फत र अन्य अन्य मार्फत हाम्रो त्यो सञ्चालन भएको जानकारी जाओस् र सबै सबैका सहयोगी हातहरु त्यहाँ जाउन भन्ने म हजुरसँग पनि कामना गर्दछु
पुण्य कार्य हाम्रो संस्कृत विद्या जुन चाहिँ अहिले लोप भइसकेको छ भोलि हामीलाई मर्दा पर्दा चाहिने भनेकै यही शिक्षा हो तपाईँलाई राम्रोसँग थाहा छ पनिरजी थ्याङ्क यू सो मच हामीलाई कल
गर्नुभयो
यतिखेर सिद्धराज पनेर हुनुहुन्थ्यो उत्तर भेडीबाट वास्तविक खगेनजी यो महत्त्वपूर्ण योगदान तपाईँले गरिरहनु भएको छ जीवनका धेरै राहत शिक्षक हुँदाहुँदै पनि भनौँ न एउटा पुण्य कार्यतिर हुनुहुन्छ अब मैले कुरा गरौँ यो जुन तपाईँको अभियान सुरु गर्नुभएको छ कस्ता किसिमका बालबालिका तपाईँले उठाएर ल्याउनु भएको छ कतिजना छन् यो सोच आएको छ कसरी चलाइरहनु भएको छ सबैको चासोको विषय यो हुनसक्छ प्लिज
हामीसँग टाढाका केटाहरू छन् जसै बजाङका छन् लगभग 7-8 जना छन्
हजुर
दैलेखबाट आउनु भएको छ दैलेखबाट बुवा नभएका आमाहरूले हाम्रो छोराहरू पढेर केही संस्कृत पढाइदिनुहोस् गुरुजी भनेर हामी सुर्खेतमा कार्यक्रम थियो त्यो सुर्खेतको कार्यक्रममा हाम्रा केटाकेटीहरूको एउटा प्रतिभालाई देखेर त्यहाँ त त्यस्तै केटाकेटीहरूको उत्पादन हुन्छ त भनेर दैलेखबाट पनि यसपालि 7-8 जना आएछन् जाजरकोटबाट आएछन् अनि डोटीबाट 4-5 जना 4 जना जति डोटीबाट छन्
उहाँहरू आफै आउनुभयो कि तपाईँ गएर लिएर आउनुभयो या कुनै च्यानल मार्फत ल्याउनु
यो च्यानल मार्फत हाम्रो यो गुरुकुलको खुलेको जानकारी हामीले गरायौँ र त्यो जसलाई हामीले सुरुवात गऱ्यौँ जसै सुर्खेतबाट दैलेख जाजरकोटमा जानकारी भयो सुर्खेतको कार्यक्रमबाट एउटा टिकापुर महायज्ञ सञ्चालन गरेका थियौँ हामीले गुरुकुलसँग सम्बन्ध जसै एउटा घोडाघोडीमा एउटा गुरुकुल छ त्यहाँ पनि केही बालबालिकाहरू पढ्छन् त्यहाँबाट उनीहरूले यी बालबालिकाहरूलाई तपाईँको त्यहाँ राख्नुहोस् भनेर घोडाघोडी पनि हाम्रो निर्देशक हो त्यहाँबाट पनि हाम्रो यसैसँग सम्बन्धित जहाँ जहाँ गुरुकुल खोलेका छन् अछाममा बैजनाथमा पनि एउटा यस किसिमको गुरुकुल छ अब त्यहाँ गुरुकुलमा सबै गुरुकुलहरूमा सबै अनाथ त छैनन्
हजुर
गरिबहरू चाहिँ छन् गरिब केही घरमा खान नपुगेका पिछडिएका हाम्रोमा पनि छन् अरू गुरुकुलमा मिक्स छन्
अनि अरू गुरुकुलको पछि कुराकानी गरौँला किनभने यहाँ हाम्रो स्पेसली यो लक्ष्मीनारायण मन्दिरमा पनि त्यो शिक्षा मैले देखाएको छु त्यहाँ बिहान पढाइ हुन्छ त्यो पढाइ अलग किसिमको हुन्छ म गएको छु त्यहाँ र यो तपाईँकोमा मैले कुरा गरिरहँदा बच्चाहरूलाई कसरी ल्याउनु भयो अहिले कसरी उहाँहरूलाई चाहिँ राखिरहनु भएको छ सबैभन्दा ठुलो कुरा वर्षायाम छ चिसोमा भनौँ न पूर्वाधार भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो खगेनजी यहाँलाई थाहा छ यो सोच आइसकेपछि अहिले बच्चाहरू आउनुभएको छ कतिजना छन् कसरी उहाँहरूलाई शिक्षा दिइरहनु भएको छ के छ व्यवस्था उहाँहरूले कसरी चाहिँ जीविको भनौँ न धानिरहनु भएको छ अलिकति यो विषयमा अलिकति खुलेर कुरा गर्नु न
अहिले हाम्रोसँग 26 जना केटाकेटीहरू त्यहाँ अध्ययन गरिरहेका छन्
हजुर
हाम्रो ती केटाकेटीहरूको पाल्ने आधार भनेको हाम्रा मुष्टिदाता नै हुन् र त्यसको जानकारी बच्चाहरू आउने जानकारी हाम्रो खुलेको जानकारी हामीले पहाडका दूर दराजमा ठाउँमा यस्ता गरिब पिछडिएका जो बच्चाहरू छन् तिनीहरूलाई पठाइदिनुहोस् छन् भने पठाइदिनुहोस् हामीहरू तिनीहरूको संस्कारदेखि लिएर योग्योपवित तिनीहरूलाई आफै हामी योग्योपवित संस्कार पनि आफै गराइदिन्छौँ र तिनीहरूको पढाइ खानादेखि लिएर हामी सबै व्यवहार्छौँ यहाँ पठाइदिनुहोस् भन्ने हामीले पहाडमा जहाँ जहाँ यस्ता गरिबहरूका पढ्न चाहने इच्छुक व्यक्तिहरू छन् हामीले संस्कृत पाठशाला खोलेका छौँ पाठशालामा पढाइ त हामी सबैको गर्छौँ तर खानपानदेखि लिएर सबै कुराको व्यवस्था हामी गरिबहरूलाई अथवा दूरदराजका त्यस्ता व्यक्तिहरूलाई हामी दिन्छौँ भनेर हामीले ती बच्चाहरूलाई यहाँ ल्यायौँ र त्यसमा संस्कृतको पढाइ अहिले विशेष हामीले संस्कृतलाई मध्यनजर गर्दै संस्कृतका कर्मकाण्ड वेद रुद्री चण्डी सप्तशती गीता जस्ता धार्मिक विषयहरूलाई संस्कृत व्याकरण रचना यी सबै विषयहरूलाई हामीले गरेका छौँ अहिले नागपञ्चमी र रक्षाबन्धन नजिकै आइरहेको छ तत्काल हामी बच्चाहरूलाई जनेऊ बनाउन सिकाउँदैछौँ नाग बनाउन सिकाउँदैछौँ यो समय सिजन अनुसार हाम्रा धार्मिक कर्महरू कति बेला कस्तो प्रकारको हुन्छ त्यसै अनुकूल हामी सिकाउँदै लैजान्छौँ
धेरै मैले देखाएको छु घर घरमा बच्चाहरू ती लगेर पनि जाने भनौँ न नागपञ्चमी टाँस्न या भनौँ रक्षाबन्धन बाँध्नलाई जानुहुन्छ उहाँहरूले दान लिएर आउनुहुन्छ सञ्चालन कसरी गरिरहनु भएको छ सर यसको आर्थिक कुराहरूलाई
आर्थिक कुरा अब यहाँहरूले भने जस्तै विशेष गरेर हामी सहयोगी दाताहरूको सहयोगबाट नै हामी गरेका छौँ हिजोलाई चलाइरहेका छौँ यसको अब जस्तै नागपञ्चमीमा विद्यार्थीहरू नाग टाँस्न जान्छन् नाग टाँसेर अब दिएको केही चामल हुन्छ केही त्यसैबाट चल्छ हिजै हाम्रो केही मासिक दाताहरू हुनुहुन्छ, मासिक रूपमा सहयोग दाताहरू जस्तै हाम्रो गोपाल हमालज्यूले हिजोदेखि यो महिनादेखि हामीहरू मासिक रूपमा 2500 रुपियाँ म त्यो विद्यालयलाई दिन्छु प्रत्येक महिनाको, मेरो आजीवन सधैँ यसमा मासिक रूपमा सहयोग रहिरहनेछ भन्दै जानुभएको छ। त्यस्तै गरी राठी इन्टरप्राइजेज धनगढीले मासिक रूपमा हामीलाई 18 किलो चिउरा, एक कट्टा चिउरा मासिक रूपमा दिइराख्नु आउनु, खाजाको रूपमा विद्यार्थीहरूलाई नास्ताको रूपमा दिँदै आउनु भएको छ। त्यस्तै रिद्धि सिद्धि सतीश अग्रवालज्यूले 3 लिटर तेल मासिक रूपमा दिँदै आउनु भएको छ। यहाँनिर सप्लायर्स धनगढीले हामीलाई दाल, विद्यार्थीका लागि दाल मासिक रूपमा चाहिने आवश्यक दालहरू उपलब्ध गराए आउनु भएको छ। यसै गरी हाम्रो दामोदर अवस्थीज्यूले केही भाँडाहरू उपलब्ध गराउनु भएको थियो। अनि यसै गरी सहदेव सापकोटा सङ्गम पब्लिकेसनका प्रोडक्टर अथवा डाइरेक्टर हुनुहुन्छ, उहाँले 25,000 एकमुष्ट रूपमा हामीलाई उपलब्ध गराउनु भएको थियो। अनि यसै गरी लक्ष्मीराज पन्त हुनुहुन्छ, उहाँले हामीलाई यो बुफर पुस्तकहरू, वेदका पुस्तकहरू, हामीले 12 लगभग 18 पुराणमध्ये 12 पुराणहरू हामीले राखिसकेका छौँ, 4 वेद पनि त्यहाँ राखेका छौँ, सबैको अध्ययन एउटा धार्मिक पुस्तकालय गरेका छौँ। जुन पुस्तकालयले हामीलाई 10 कुर्सी, एउटा बेन्च अनि एउटा दराज, एउटा ऱ्याक दिएको छ, उपलब्ध गराएको छ। धनगढी नगरपालिकाले पनि गत वर्ष हामीलाई 1.5 लाख बराबरको फर्निचर उपलब्ध गराएको थियो। अनि यसै गरी हाम्रो खगेन्द्र जोशी एक्लास सप्लायर तरकारीवाला हुनुहुन्छ, उहाँले प्रत्येक हप्तामा यो हप्ताको एक दिन तपाईँका बालबालिकाहरूलाई तरकारी लैजानु लगाउनु होला, हामी हप्ताको एक दिन तरकारी अवश्य दिन्छौँ भनेर तरकारी दिनुहुन्छ। यसै गरी चेतराज पाण्डेजी हुनुहुन्छ, उहाँले प्रत्येक बेलामा हामीलाई पटक पटक सहयोग गर्दै आउनुभएको छ। मासिक रूपमा मेरो एक साग खाना भए पनि केही छैन, प्रत्येक महिनाको एक दिनको खाना वापत म 300 रुपियाँ दिन्छु भनेर उहाँले त्यसरी दिइराख्नु भएको छ। यसै गरी हाम्रो धेरै छन्, ओम प्रकाश अग्रवालज्यूले पनि प्रत्येक महिनामा एक कट्टा चामल हातहरूको दानीहरूको हात हाम्रो आउने क्रम यो प्रचार प्रसारको कमीले गर्दा केही कमी भएको छ।
यो अन्तर्वार्तापछि
अब यसले यो आवाजले हाम्रा दान दाताहरू जसै सिद्धराज पुनेरज्यू अहिले भर्खरै हाम आबद्ध हुन्छु भनेर फोन आइसकेको छ, अझै दाताहरू आउने
अवश्य आउँछ। यो पपुलर कार्यक्रम हो, धेरैले सुन्दै हुनुहुन्छ, हामीले हजारौँ जनताले सुन्दै हुनुहुन्छ। म यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि यसको भौतिक पूर्वाधार, यसलाई राज्यसम्म कसरी पुर्याउन सकिन्छ, हरेक विषयलाई हामी जोड्नेछौँ। तपाईँ आफै पनि एउटा राहत शिक्षक हुनुहुन्छ, जनता माभिमा अध्यापन गराइरहनु भएको थियो तर अचानक अहिले तपाईँ हाल यो गुरुकुल संस्कृत विद्यापीठतिर हुनुहुन्छ। खगेन्द्रराज अवस्थी आजको अतिथिको रूपमा हुनुहुन्छ आदरणीय श्रोता। म यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि यहाँहरूसँग कुराकानी अझै जोड्नेछु। 091-410-216 लाइन यहाँहरूको लागि खुला नै छ, यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
तुरुन्त आवश्यकता, विगत लामो समयदेखि सञ्चालित एस हेल्प नेपाल कन्सल्टेन्सी धनगढी शाखाका लागि केही अर्जेन्ट कर्मचारी विभिन्न पदमा आवश्यकता परेको हुनाले इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला। संख्या 13 जना, महिला र पुरुष, योग्यता एसईई प्लस 2 वा सोसरह, गृहिणी 9 जना, साधारण लेखपढ, रिसेप्सनिस्ट 2 जना, योग्यता एसईई प्लस 2 वा सोसरह, सहायक व्यवस्थापक 5 जना, योग्यता एसईई प्लस 2 वा सोसरह, तलब कम्पनीको नियम अनुसार, साथै गुडिया खेलौना सम्बन्धी पनि विशेष छुटमा तालिम दिइन्छ। सम्पर्क हेल्प नेपाल कन्सल्टेन्सी 98082-96687, 98-67-11-88-30, गरिब, जेहेन्दार, दलित तथा पहाडी भेगका लागि विशेष प्राथमिकता।
पैसा कमाएपछि खुसी हुन्छन् मान्छे भन्थे, यहाँ आफूलाई भने कहाँ राख्ने, के गर्ने, कसो
स्याम्पु र सनसिल्क कन्डिसनर युज गरेर।
साँच्चै भन न, स्याम्पु त म पनि गर्छु तर यति सुन्दर कपाल चाहिँ कसरी पाउने हो?
तर हरेक पल्ट स्याम्पु गरेपछि सनसिल्क कन्डिसनर लगाउनु पर्छ नि।
सनसिल्क कन्डिसनर?
हो, सनसिल्क कन्डिसनर कपाललाई सुन्दर र सिल्की बनाउन मात्र स्याम्पु काफी छैन, हरेक पल्ट स्याम्पु गरेपछि सनसिल्क कन्डिसनर लगाएर 5 मिनट राख्ने अनि मजाले पखाल्ने अनि सुन्दर सिल्की कपाल पाउने नि।
भर्ना खुल्यो, भारतका टप युनिभर्सिटी तथा कलेजहरूमा 2017 का लागि विभिन्न संकायहरूमा भर्ना खुल्यो। एसईई पछि पढाइ हुने कोर्सहरू, 3 वर्षै ओभरसियर, डिप्लोमा इन फार्मेसी, प्यारामेडिकल कोर्सहरू, अपरेसन थिएटर, डिप्लोमा इन मेडिकल ल्याब,
र प्लस टू पछि पढाई हुने कोर्सहरू इन्जिनियरिङ, बीएससी एग्रिकल्चर, बीएससी फरेस्ट्री, बीएससी नर्सिङ, बीबीए, बीएचएम सिटी, एमबीए। तपाईँको रोजाइको सहरमा दिल्ली, मुम्बई, पन्जाब, देहरादून, चण्डीगढ, बेङ्गलोर। छात्रवृत्ति र फ्री एयर टिकटको पनि व्यवस्था भएको हुनाले इच्छुक विद्यार्थीहरूले समयमै आफ्नो सिट सुरक्षित राख्न जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त शैक्षिक परामर्श संस्था आइडिबी नेपाल एजुकेशनल कन्सल्टेन्सी प्राइभेट लिमिटेड, हेड अफिस, बाग बजार, काठमाडौँ।
01-422-94-84,
98-012-77-502, ब्रान्च अफिस आलेन्चोक कृष्ण मन्दिर अगाडि धनगढी, 091-524-564, 98-012-77-500 र 98-012-77-501।
विशेषज्ञ डाक्टरहरूको टोली अब नमबुद्ध अस्पताल र नमबुद्ध मेडिकेयर जोनमा। वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बीबी सिंह एमजी डीएलओ एफआईसीएस गोल्ड मेडलिस्टबाट प्रत्येक दिन नाक कान घाँटी सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा सफल अपरेसनका साथै वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनुप पोखेल एमबीबीएस एमएस अर्थो केयूबाट प्रत्येक दिन हाड जोड्नी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा अपरेसन गरिन्छ। नवबुद्ध अस्पताल प्रणालीमा उपलब्ध डाक्टर तथा उपचारहरू वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदबाट प्रत्येक दिन स्वास्थ्य उपचार सेवा उपलब्ध गराइन्छ। साथै हाम्रो यस अस्पतालमा अत्याधुनिक दूरबीन विधिबाट पित्त थैलीको पत्थरीको सफल अपरेसन गरिनुका साथै हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिस्टुला र स्तनका गाँठागुठीको सफल उपचार तथा अपरेसन गरिन्छ। सम्पर्क नवबुद्ध अस्पताल प्रणाली धनगढी उपमहानगरपालिका 8 बुद्ध चोक र नवबुद्ध मेडिकेयर जोन अस्पताल लाइन मेन रोड धनगढी मालपोत जाने बाटो। सम्पर्क नम्बर 091-522-174, 98-48-57-73-29।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यहाँहरू यतिखेर सुन्दै हुनुहुन्छ प्रदेश नम्बर 7 को लोकप्रिय रेडियो दिनेश एफएम 93.8 MHz। यहाँहरू यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम तातो बहसमा हामी छौँ र बाहिर हल्का चिसो पानी परिरहेको छ, मौसम कुलकुल छ र हामी अलिकति मान्छेलाई दानी बनाउन खोजिरहेका छौँ, दान गर्नुहोस् पुण्य कमाउनुहोस् भन्ने एउटा अभियानका साथमा आज यो बहस, यो स्पेसल मैले एपिसोड आज तपाईँका लागि शनिबारको दिन लिएर आएको छु। भोलि हामी स्पेसल यो नगरपालिका करको सन्दर्भमा रहेर जसले चाहिँ रिट हाल्नु भएको छ उहाँलाई हामी लिएर आउँदैछौँ। पक्कै पनि भोलिको एपिसोड अझ दमदार हुनेछ। र आज हामीसँग हुनुहुन्छ खगेन्द्र राज अवस्थी, जो चाहिँ हाल गुरुकुल संस्कृत विद्यापीठसँग सम्बन्धित रहेर धनगढी उपमहानगरपालिका 13 एउटा पुण्य कार्य गर्दै हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ। उहाँसँग कुराकानी म ढिला नगरीकन जोडिहाल्छु। खगेन्द्रजी, यहाँलाई स्वागत छ।
हजुर।
त्यसै गरी हामीसँग कोही जनता आउनु भयो जस्तो सिग्नल हामीलाई प्राविधिक मित्रले गर्नुभएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हेलो, नमस्ते नमस्ते हजुर, गुड मर्निङ हजुर।
खगेन्द्र अवस्थी सरलाई पनि नमस्कार।
हजुर नमस्कार।
म धेरै धेरै मुरी मुरी धन्यवाद तपाईँले यस्तो यो सुदूरपश्चिमको लोकप्रिय चाहिँ यो त्यहाँ यो एफएम दिनेश एफएम मार्फत तपाईँले आफ्ना चाहिँ जुन आवाजहरू चाहिँ मार्फत आफ्नो चाहिँ एउटा भ्यू मार्फत चाहिँ जुन बुलन्द गर्ने प्रयास जमर्को गर्नुभएको छ, जुन यहाँका चाहिँ हर इस्युहरूलाई उठाएर फेरि तपाईँले चाहिँ जुन त्यसमा चाहिँ आफ्नो चाहिँ शब्दहरूको जालले मिश्रण गरेर चाहिँ फेरि आम यहाँका जनताहरूलाई चाहिँ एकदम त्यो जगाइदिने काम गर्नुभएको छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। र अब यो तपाईँ जो आज कार्यक्रमहरू चाहिँ जुन हाम्रो खगेन्द्रराज अवस्थी सरलाई बोलाइरहनु भएको छ है,
हजुर हजुर,
अब ठ्याक्कै उहाँ छुट्नु भएको छ, अझै फेरि चाहिँ हाम्रो उहाँ संस्थापक अध्यक्ष मेरो ओल्लो पल्लो घर सीताराम अवस्थी बोलाइदिनु भएको भए अझै बेटर हुन्थ्यो है।
हजुर हजुर, मलाई इन्फर्मेसन पुगेन सर, सरी त्यसको लागि इन्फर्मेसन पुगेन मलाई। गणेशजी,
यो धानुजी, यो संस्थाको चाहिँ अब 108 चाहिँ हामी मुठीदानकर्ताहरू छौँ, त्यो मध्येको म पनि एउटा सदस्य हो।
भेरी गुड।
र अनि चाहिँ अब यसमा चाहिँ अलिकता चाहिँ कस्तो छ भने हाम्रो उहाँ टिचर पनि हुनुहुन्छ, अब जस्तो सीताराम अवस्थी सर अलिकता अब उमेरले पनि उहाँ वृद्ध है।
हजुर हजुर।
अनि उहाँ मसँग प्रत्येक दिन उहाँलाई अब चाहिँ खगेन्द्र सरसँग मेरो त्यति भेटघाट हुँदैन, उहाँ आइरहनुहुन्छ। अस्ति पनि एउटा मैले लेटर बनाइदिएँ 4-5 महिना पहिला यो नवजीवन सहकारी संस्थामा।
हजुर हजुर।
ठ्याक्कै लेटर बनाइदिएँ आफ्नै मेरो कम्प्युटरमा, मैले सेटिङ गरेर एउटा मेटर बनाएर चिठी बनाइदिएँ, त्यसपछि 50,000 रुपियाँ नवजीवन सहकारी संस्थाले पनि दियो, जसलाई चाहिँ धन्यवाद दिन चाहन्छु म यहाँबाट है।
थ्याङ्क यू सो मच, हामी पनि धन्यवाद दिन चाहन्छु उहाँलाई।
यसमा के छ भनेपछि अब आम अहिले चाहिँ यो जो लोकप्रिय कार्यक्रम दिनेश एफएमको लोकप्रिय कार्यक्रम चाहिँ जुन नवराज धानुकद्वारा चाहिँ प्रस्तुत भइरहेको यो चाहिँ तातो बस चाहिँ आम चाहिँ सुदूरपश्चिमेली जनताले सुनिरहनु भएको छ, अबको अवस्था यस्तो आइसकेको छ हेर्नुहोस्, केही वर्षपछि आफ्ना छोराछोरीहरूलाई अनिवार्य रूपमा गुरुकुल शिक्षा दिनुपर्ने अवस्था आइसकेको छ हेर्नुहोस्, विकृति विसङ्गति यहाँ हेर्नुहोस् यस्तो लाग्छ भयावह स्थिति आइसकेको छ
हेर्नुहोस्,
त्यो अवस्थामा उहाँहरूले यो चाहिँ जुन किसिमको गुरुकुल शिक्षाको त्यो पनि फेरि यहाँका दूर दराजका चाहिँ असहाय गरिब विपन्न वर्गका चाहिँ त्यस्ता किसिमका चाहिँ केटा त्यो चाहिँ
बालबालिकालाई
लिएर आएर उहाँहरूले जुन एउटा प्रयास गर्नुभएको छ त्यो वास्तवमा हेर्नुहोस् यति स्वागत योग्य कार्य छ, त्यसको चाहिँ जति वर्णन गरे पनि यहाँ चाहिँ साध्य छैन। र अर्को कुरा चाहिँ उहाँहरूलाई चाहिँ अब नवराजीले पनि चाहिँ सुझाव सल्लाह दिनुहोस्, अब हाम्रो आदरणीय यहाँको चाहिँ सुदूरपश्चिमको चाहिँ एउटा समाजसेवी दाजु चाहिँ गोपाल हमालले पनि अघि मैले बिहानै मलाई भनिसक्नु भएको थियो सीतारामजीले हाम्रो अध्यक्षज्यूले 50,000 रुपियाँ या त नगद लगेर जानुहोस् अहिले नभए चाहिँ महिनाको 2500 रुपियाँ मेरो चाहिँ लगेर जानुहोस् भनेर चाहिँ भन्नुभएको रहेछ। ठ्याक्कै चाहिँ उहाँले चाहिँ हाम्रो खगेन्द्र अवस्थी सरले पनि यो कुरा व्यक्त गरिहाल्नुभयो, धेरै धेरै स्वागत योग्य कार्य छ। अब यसले हेर्नुहोस् वास्तवमा उहाँहरूले चाहिँ अलिकता मेरो सुझाव मात्रै है,
धेरै
समय नलिउँ, उहाँहरूले प्रचार प्रसारहरू चाहिँ व्यापक गर्नुहोस्, जस्तो चाहिँ खगेन्द्रराज अवस्थी सर म कहाँ अहिलेसम्म आउनु भएको छैन हेर्नुहोस्, अब 108 सदस्य मध्ये म पनि मुठीदानकर्ता एउटा हो, मलाई उहाँले दुईचोटि सम्मान गरेर प्रमाण पत्र पनि पठाइदिनु भएको छ, तर कुरो के भने यसलाई प्रचार प्रसार ल्याउनु, जस्तो एउटा मिडिया मेरो पनि छ, जस्तो गोपाल दाईसँग हिजो जानुभयो उहाँले ठुलो सहयोग गर्नुभयो, एउटा यो कार्यक्रम राखिदिनु भयो, धानुजीले पनि चाहिँ सहयोग गर्नुभयो, उहाँले के गर्नुहोस् भने यसलाई प्रचार प्रसार राखेर प्रचार प्रसारलाई अलि अगाडि ल्यायो भने यहाँ व्यापक सहयोग हुन्छ, यहाँहरूले चाहिँ अब हिजोको दिनदेखि आजसम्म अब एउटा अहिले त्यहाँ मैले अस्ति चाहिँ हेरेर आएँ त्यहाँ टोयलेटको समस्या छ एकदम, र यसमा के छ भने अलिकता उहाँहरूले चाहिँ अलि सुझाव सल्लाह लिनका लागि यसो सबै वर्ग तह तबकासँग चाहिँ बसेर सरसल्लाहहरू र अनि चाहिँ हर व्यक्तिसँग चाहिँ यसरी चाहिँ उहाँहरूले भेटघाट गर्यो भने यो राम्रो होला, र यो धेरै धेरै राम्रो कार्यक्रम, र खगेन्द्र अवस्थी सरलाई धेरै धेरै म मुरीमुरी धन्यवाद दिन्छु, र धानुजीलाई पनि यस्तो कार्यक्रमहरू राखिदिनुहुन्छ तपाईँ बेला बखत, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच सर, तपाईँले पनि हामीलाई सुझाव सल्लाह र यसरी प्रतिक्रियाहरू दिइरहनुहुन्छ, यहाँलाई पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। गणेश भण्डारी हुनुहुन्थ्यो हामीसँग चौराबाट, स्पेसली खगेनजी तपाईँप्रति पनि धेरै गुनासो उहाँको छन्, हामीले सिधै धेरै बहस नगरिकन उहाँ मुठीदानकर्ता पनि हुनुहुँदो रहेछ होइन, अब मैले सिधै जोडेँ भौतिक पूर्वाधारका कुरा, किनभने बालबालिकालाई पढ्न पाउने भने त पहिलो भने त त्यहाँको शिक्षा होला, त्यसपछि भने त बस्ने एउटा आधार त हुनु पऱ्यो, घर त हुनु पऱ्यो नि, कसरी तपाईँले त्यहाँ चाहिँ म्यानेज गर्नुभएको छ भौतिक पूर्वाधार के के छन्? उहाँले टोयलेटको समस्या पनि देखाउनु भयो, म पनि हिजो हल्का छड्के जाँदा त्यो समस्याहरू व्यापक देखाएको छु मैले, जमिनको अभाव छन् त्यहाँ, अहिले पनि अहिलेन जमिनमा बसेको देखियो, के छ भौतिक पूर्वाधार मलाई बताउनु सब।
एकदम हजुरले भण्डारी सरले भने जस्तै हामीले एउटा यो सुरुवात गऱ्यौँ, सुरुवात गरिसकेपछि एउटा मन्दिरले एउटा हाम्रो सत्सङ्ग हल निर्माण गरेको थियो, त्यसै हलमा सबै विद्यार्थीहरूलाई पनि त्यहीँ बसाउने, त्यस त्यहीँनिर खाना खुवाउने, त्यसैमा सबैतिर गरेर हामीले त्यस किसिमको व्यवस्था सञ्चालन गऱ्यौँ। अब अहिले हामीलाई सबैको समस्या अभावै अभावले हामी गइरहेका छौँ, सबै कुराको अभाव छ, हामी दाताहरूसँग पनि यो अभावको समस्या समाधानका लागि अनुरोध गर्ने गरेका छौँ र गर्छौँ पनि।
हजुर,
र भण्डारीजीले भने जस्तै अहिले हामीलाई तत्काल चर्पीको समस्या छ, र चर्पीलाई हामी बनाउन जान्छौँ, नवजीवन बैङ्कले 50,000 रुपियाँ उपलब्ध गराएर हामीले त्यसबाट एउटा विद्यार्थीको भान्सा निर्माण गऱ्यौँ, भान्सा निर्माण गऱ्यौँ, अब हामी त्यसमा शिलालेखमा उहाँको पनि राखिदिनेछौँ। अनि जिल्ला शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट हाम्रो जयराज अवस्थी दामोदर अवस्थीजीको भतिजा हुनुहुन्छ, उहाँले 1.5 लाख रुपियाँ उपलब्ध गराउनु भयो, त्यसबाट हामीले एउटा सेफ्टी टङ्की 3 कोठा भएको तल 10 फुट तलको त्यो निर्माण गऱ्यौँ, तर यसमा खालि सेफ्टी टङ्की मात्र निर्माण भएको छ, हाम्रो ऊ भएको छैन, हाम्रो अध्यक्ष एवं संस्थापक अध्यक्ष नै हुनुहुन्छ, मन्दिरको अध्यक्ष पनि हुनुहुन्छ, अहिले विद्यालयको अध्यक्ष पनि हुनुहुन्छ सीताराम अवस्थीजी, उहाँलाई पनि मैले बिहान फोन गरेको थिएँ, उहाँलाई पनि बोलाउनु खोजेको हुँ, उहाँले भने एउटा भए भइहाल्छ नि, दुईवटा त्यसमा केही आवश्यकता पर्दैन भनेर अध्यक्षजीलाई पनि भयो। अनि अहिले अवस्था के छ भने विद्यार्थीहरूको पठन पाठन तथा बसाइको व्यवस्थामा अलिकति हामीसँग अभाव छ, र ती अभावका लागि हामीले जिल्ला विकास नगरपालिका र जिल्ला शिक्षा कार्यालयसँग पनि हामीले अनुरोध गरिरहेका छौँ, जिल्ला शिक्षा कार्यालयबाट पनि हामीले 4 कोठे भवनको माग गर्ने निर्णय गरेर अब त्यहाँ एउटा निर्णय पठाइसकेका छौँ, फेरि यो आर्थिक वर्षमा फेरि गर्नुहोला, फेरि अर्को निवेदन दिनुहोला भन्नुभएको छ, उहाँ पनि हामी दिनेछौँ। यसै गरी हामीलाई निर्माण व्यवसायसँगले विद्यार्थीहरूको लागि लुगाफाटो स्वेटर पोहोर साल लुगा स्वेटर उपलब्ध गराउनु भएको थियो, एक स्वेटर र टोपी।
अनि ठिक छ, म त्यो विषयमा आउँदैछु सर, उहाँहरूको लालन पोषण र खानपिनको विषयमा म आउँदैछु, भौतिक पूर्वाधारको कुराहरू, किनभने बच्चाहरू त्यहाँ अशक्त अपाङ्ग पनि रहेछन् होइन, त्यो हेर्दा उहाँहरूलाई चाहिँ अपाङ्ग मैत्री भवनहरू बनाउनु आवश्यक पनि देखे, र त्यो जमिन जुन छ तपाईँहरू अहिले बसिरहेको चलाइरहेको त्यो जमिनलाई चाहिँ सरकारीकरण गर्ने कि या के कसरी तपाईँहरूको पहल भइरहेछ?
यसलाई धार्मिक संस्थाको रूपमा, धार्मिक गुठीका रूपमा, अथवा धार्मिक ठाउँ, एउटा त्यो अलिकति रुख पनि छन् अहिले नि जमिन हो, त्यसलाई हामीले विद्यालयकै नाममा एउटा किसिमको त्यो जमिनलाई संस्कृत निङ्ला सैनिकको नाममा दर्ता गर्ने, दर्ता गर्ने र अब त्यसै दर्ता गरेको ठाउँमा हामीले विभिन्न भौतिक पूर्वाधारहरू तयार पार्ने, खानेपानी, खानेपानी पनि हाम्रो महालक्ष्मी पन्त र त्यो जोशीजी उहाँको दुवै परिवारले उहाँ मिलेर एउटा खानेपानी निर्माण पनि हाम्रो स्वच्छ खानेपानी विद्यार्थीका लागि दैनिक आइराख्ने एउटा स्वच्छ खानेपानी त्यो टोललाई पनि हामीले त्यसैबाट वितरण गरेका छौँ। पल्लो सबैले खानुपर्छ पानी, पानी हामीले मन्दिरले मात्रै पुगेर गरे हुँदैन, बाहिर पनि दिनुपर्छ भनेर पानीको पनि एउटा निर्माण भएको छ, एकदम हुँदैछ। अब अझ पनि यो भौतिक पूर्वाधारका लागि हामीले सबैसँग अनुरोध गर्दैछौँ, त्यहाँ हुने शौचालय निर्माण अनि विद्यार्थीको बसाइ व्यवस्था पनि हामीसँग अभावै छ, लुगाफाटो ओर्ने विषय हुने पनि अभाव छ, दानदाताहरूले सबैसँग हामी यी विद्यार्थीहरूको बसाइ व्यवस्थाका लागि, खानपान व्यवस्थाका लागि, सबै भौतिक पूर्वाधारका लागि सबैसँग हाम्रो अझै सबै संस्थासँग अनुरोध
विनय गरिरहनु भएको छ। यतिखेर म छोटो भए यो टाइम चेकको पालो भएको छ, प्राविधिक मित्रले आग्रह गर्दै हुनुहुन्छ मलाई, म सिधै ढिला नगरिकन टाइम चेकमा जान्छु। आदरणीय श्रोता, पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज, प्रदेश नम्बर 7 को लोकप्रिय एफएम दिनेश एफएम सुन्दै हुनुहुन्छ। कार्यक्रम तातो बहसमा हामी छौँ र कार्यक्रम प्रस्त मनोवराज धानुक छु र प्राविधिक मित्रको रूपमा अनिलले मलाई साथ दिँदै हुनुहुन्छ। आज हामी हाल गुरुकुल संस्कृत विद्यापीठ सञ्चालन गरिरहनुभएका एकजना महत्त्वपूर्ण व्यक्ति, राहत शिक्षक हुनुहुन्छ, उहाँ चाहिँ खगेन्द्र राज अवस्थी हामीसँग हुनुहुन्छ। वास्तवमै दान गर्नुहोस्, पुण्य कमाउनुहोस्, एउटा महत्त्वपूर्ण स्लोगन मैले यहाँहरूका निम्ति जोडेँ र तपाईँहरूका लागि 0194410216 लाइन यहाँहरूका लागि खुला गरेको छु, किनभने उहाँलाई सहयोग गर्न चाहनुहुन्छ। त्यो गुरुकुल शिक्षासँग तपाईँ पनि संस्कृत विद्यासँग आबद्ध भएर एउटा आजीवन सदस्य र त्यसमा पनि धर्म कमाउन चाहनुहुन्छ भने कृपया फोन गर्नुहोस्, उहाँलाई सुझाव सल्लाह र उहाँसँग कसरी तपाईँ एट्याच हुन चाहनुहुन्छ यो विषय यहाँहरूलाई छोड्दै अब म खगेनजीलाई पुनः जोड्न चाहन्छु। पुरा स्वागत छ सर। अब बालबालिकालाई तपाईँहरूले शिक्षक कस्तो व्यवस्था गर्नुभएको छ, किनभने अब यो त एउटा भौतिक पूर्वाधारको कुरा भयो, बच्चालाई पढाउनु पनि पर्ने होला होइन, उहाँहरूलाई एउटा राम्रो शिक्षा दिएर भोलि भविष्य पनि राम्रो बनाउनु पर्ला। कोही जनता आउनु भएको छ? हेलो, हेलो,
हजुर नमस्कार।
नमस्कार, शुभ नाम सर।
मेरो नाम मोहन कापडी, म हसनपुरबाट बोल्दैछु हजुर।
मोहन सर
हजुर,
आज हामी यो हाल गुरुकुल संस्कृत विद्यापीठका सन्दर्भमा वडा नम्बर 13 रहेको एउटा स्कुल रहेको छ, जो चाहिँ बच्चा बालबालिकाहरूलाई चाहिँ संस्कृत विद्या पढाउनुहुन्छ उहाँहरूले, खगेन्द्र राज अवस्थी हुनुहुन्छ। यहाँको के छ सर? मोहन सर,
म आदरणीय गुरुलाई मेरो तर्फबाट नमस्कार। गुरु
हजुर नमस्कार।
म आदरणीय गुरुसँग के भन्न चाहन्छु भने यो संस्कृत विश्वपीठ विद्यालयमा कस्ता प्रकारका विद्यार्थीहरू प्रवेश गर्न पाउँछन् र यसमा चाहिँ जात जाति धर्म केही छुट्याएको हुन्छ वा जोसुकैले पनि प्रवेश गर्न पाउँछ, यसमा चाहिँ यो कार्यक्रम सुन्दै जाँदा मेरो मनले पनि केही सहयोग गर्न इच्छा जागेकोले मैले कहाँ सम्पर्क गर्ने र के गर्ने भन्ने आदरणीय गुरुसँग मेरो यो सुझाव या प्रश्न छ हजुर।
हजुरलाई स्वागत छ, धन्यवाद छ। हाम्रो यहाँ विधान एउटा हामीले तयार पारेका छौँ, एउटा विधान पनि तयार पारेका छ, त्यहाँ कस्ता प्रकारका विद्यार्थीलाई पढाउने र कस्तो गर्ने, विशेष गरेर हामीले अहिले भनेको गरिब असहाय र त्यो असहाय निका रहेका बालबालिकाहरूलाई त्यही आवास गरेर पढाउने, बाँकी पढ्न चाहनेलाई हामीले सबैलाई उहाँको इच्छा अनुसार जसले जस्तो प्रकारको विद्या पढ्न चाहन्छ उहाँलाई हामीले समय, उहाँको समय र आफ्नो समयलाई अनुकूल मिलेर हाम्रो 24 घन्टा पढाइ हुने समय हो, कसको समय कति बेला मिल्छ र सिक्न चाहनेलाई हामीले नाइ भनेर कसैसँग भन्न सक्दैनौँ, किनभने विद्यालय सबैको साझा हो, खुला स्थान हो, त्यहाँ सबैले पढ्न पाउँछन्, तर सबैभित्र पनि हाम्रो समय अनुसारको पढाइ हुन्छ। समयअनुसार कस्तो हुन्छ भने जस्तै संस्कृत पढ्न चाहने र वैदिक विद्या पढ्न चाहनेलाई उपनयन संस्कार गरेर र त्यहाँ हाम्रो बिहानको पढाइ हुन्छ, फेरि अङ्ग्रेजी गणितको अङ्ग्रेजीबाट संस्कृत, संस्कृतबाट अङ्ग्रेजी यस्तो ट्रान्सलेसन रचना इत्यादि सिक्नेलाई हाम्रो दिउँसो हुन्छ, अनि त्यसपछि हाम्रो अरु थप समय नमिलेकालाई साँझ पनि हामीले नचाया पुराण सम्बन्धी अनि भजन कीर्तन सम्बन्धी त्यो शिक्षा सिक्न चाहनेलाई हामीले साँझको कार्यक्रम राखेका छौँ। यसरी हाम्रो सबैमा छ, हजुरले पनि सम्पर्क राख्दा हाम्रो फोन नम्बर चाहिन्छ भने हजुरलाई 98484242445
मोहनजी बडो महत्त्वपूर्ण कल गर्नुभयो, थ्याङ्क यू सो मच। हामीसँग हुनुहुन्थ्यो मोहन कापडी हुनुहुन्थ्यो हसनपुरबाट, उहाँले पनि एउटा जिज्ञासा राख्नुभयो। मैले शिक्षकको कुरा गरिरहेको थिएँ, उहाँहरूलाई कसरी पठन बाटन तपाईँले त्यो विषय पनि जोडिहाल्नु भयो। कतिवटा शिक्षक तपाईँले जोड्नु भएको छ, कतिवटा शिक्षकहरूले अध्यापन गराइरहनु भएको छ?
अहिले हामीसँग शिक्षा कार्यालय कैलालीले, म पुरानो एउटा जनता राष्ट्रिय उच्च माविमा पढाउँथे, त्यहाँबाट म राहत शिक्षक दरबन्दीमा थिएँ, मलाई शिक्षा कार्यालयले त्यहाँ काजमा पठाएको छ। शिक्षा कार्यालयको एउटा महत्त्वपूर्ण भूमिका रहेको छ
हजुर,
र शिक्षाले हामीलाई अनुमति प्रदान गरेर वार्षिक रूपमा धार्मिक विद्यालयलाई दिइने एकमुष्ट अनुदान 1,68,000 थियो, अब अहिलेको नयाँमा कति हालिएको छ थाहा भएन, 1,68,000 धार्मिक विद्यालयको अनुदान जिल्ला शिक्षा कार्यालय पनि दिने हो। त्यसै पैसालाई अनुदान मध्यनजर गरेर एकजना हामीले भान्से राखेका छौँ, र त्यसै पैसालाई भाग गरेर एकजना शिक्षक, त्यो पैसाबाट हामीले
शिक्षकलाई तलब पनि दिनुभएको छ,
पठन पाठनका लागि तलब र भान्से खानापिना पकाउने व्यक्तिलाई त्यसबाट तलब मिलेको।
एकजना शिक्षकले भ्याउँछ त्यत्रो 20 जना विद्यार्थीलाई पढाइ राम्रै
पाउन? त भ्याउन त हाम्रो धेरै विषयहरू हुन्छन्, धेरै शिक्षक भइदिए अझै राम्रो हुन्थ्यो, तर हामी दुईजना भनौँ, एकजना भएर हामी दुईजना शिक्षक छौँ, अनि हामीले फेरि अर्को शिक्षकहरू थप्ने प्रयासमा छौँ। हामीसँग सहयोगी हातहरू आएर हामी शिक्षकहरू थप्न तयार छौँ, अहिले शिक्षक राख्ने क्रममा।
यहाँनिर एउटा मेरो मनमा अलगै एउटा किसिमको प्रश्न उठेको छ, छोरीहरू छन् कि छैनन् त्यहाँ आएको, भनौँ या छोरा मात्र छन्?
अहिलेसम्म छोरीहरू कसैले भर्ना गरेका छैनन्, हामीहरूले पनि छोरीहरूलाई भर्ना गरिहाल्नुपर्छ भनेर माग पनि गरेका छैनौँ
हजुर,
र कसैको एउटा पहाडतिर एउटा आमा बुवा बितिहाले अब यसो छोरी छ लैजानुहोस् भनेर भन्दै थियो, हामीले पठाइदिनु होला, अब हामी आफै ल्याएर आउनुभन्दा पनि पठाइदिनुहोस्,
अलग अलग होस्टेल टाइप बनाएर
पछि हामी एउटा दाताहरूको सहयोग प्राप्त भइसकेपछि हामीले एउटा कन्या गुरुकुल
देख्दैन सर। मैले मेरो प्रश्न मनमा लाग्यो, मैले गरेँ, सायद म गलत पनि हुनसक्छु होला, महिलाहरूले संस्कृत विद्या पढ्ने कि नपढ्ने, भनौँ एउटा यो भनौँ न पण्डित शिक्षा पढ्नु पर्छ कि पर्दैन?
होइन, ज्ञान सबैका लागि आवश्यक हुन्छ
हजुर,
ज्ञानभित्र पनि संस्कृत शिक्षा पूजा कसले गर्दैन, पूजा सबैले गर्छ, महिलाहरूलाई पनि पूजा गर्नुपर्छ उहाँहरूका। अहिले हाम्रो समाजमा हेर्दाखेरि महिलाहरूका वर्षभरि नै
बर्तै बर्त, अहिले
वर्षभरि नै महिलाहरूको पूजा, तिज महिलाको, अर्को पञ्चमी महिलाको, यो नवरात्र महिलाका, सब महिलाका व्रत छन्। महिलाहरूले पनि संस्कृत पढेर जानिराखेपछि उनीहरूलाई पनि भोलि, अब अहिले पण्डितको लोप हुन लागेको अवस्थामा वास्तवमा आफूले जानेपछि पण्डित भन्ने त सबैले पण्डित बुन्नु आवश्यक छ, सबैले पण्डित बुन्नु आवश्यक छ, सबैले पूजा जान्नु आवश्यक छ, सबैले संस्कार जान्नु आवश्यक छ, संस्कार सबैका लागि हो, सबैले जान्नु आवश्यक छ।
अब यो प्रश्नलाई यहीँ नै टुङ्ग्याउँ र अब अर्को विषय मैले प्रवेश गरेँ, उहाँहरूलाई खाजा खाना कसरी म्यानेज गर्नुभएको छ, कस्तो किसिमको खाना खिलाइरहनु भएको छ सर? दानीहरू धेरै छन्, 108 दानीहरू हुनुहुँदो रहेछ उहाँहरू अहिले पनि, भनौँ मुठी दान गर्नेहरू, कसरी तपाईँले माग्ने गर्नुभएको छ, के कसरी यसलाई व्यवस्थापन गरिरहनु भएको छ? उहाँहरूलाई खानाको जुन तपाईँले भन्नुभयो, एकजना हामीले भनौँ न खाना बनाउने पनि राखेका छौँ भन्नुभयो सहयोगीको रूपमा, के छ सर उहाँहरूले कस्तो किसिमको खाना पाइरहनु भएको छ?
अहिले हामीलाई एउटा सिस्टमको अभाव छ
हजुर,
एउटा सिस्टमको अभाव छ, एउटा हाम्रो सहयोगीकर्ताहरूका मन धेरै छन्
हजुर हजुर,
मन धेरै छन्, सहयोग गर्ने समय सबैसँग कम छ
हजुर,
समयको अभावले सबै समितिले सक्रियता रूपमा सहभागी गर्यो भने हामीसँग दाताहरू धेरै हुने सम्भावना छ
हजुर,
र यो प्रचार माध्यमबाट सरे समाचार। अब खानाको क्रममा हामीले अहिलेसम्म 108 भन्दा बढी छन् मुष्टिदाता हाम्रा
हजुर हजुर,
मुष्टिदाता छन्, तर नियमित मुष्टिदाता हाम्रो 80 जति छन्
हजुर,
नियमित छन्। अब ती नियमित बनाउन सक्नु र नसक्नु पनि त्यो हाम्रै हात हो, किनभने हामीहरू दैनिक उनीहरूको घरमा 108 घरमा जान सक्ने क्षमता भएको हामीसँग त्यसो उपलब्ध।
कसरी जानुहुन्छ, हप्तामा जानुहुन्छ या महिनामा जानुहुन्छ?
महिनाको 1 हामी विद्यार्थीहरूलाई पठाउँछौँ, हाम्रो विद्यार्थीहरू पनि अब चिनेका ठाउँमा जान्छन्, नचिनेका ठाउँमा जाँदैनन्।
उहाँहरूले मुठी दान भने कसरी दिनुहुन्छ?
उहाँहरूले दैनिक खाने छाकबाट एउटा मुठी छुट्याएर प्रत्येक दिनको खाना आफूले परिवारको पकाउने खानाबाट एकमुठी दैनिक रूपमा छुट्याएर राख्नुहुन्छ।
सबै खानेकुरा कि चामल मात्र?
चामल मात्रै।
ए अँ,
चामल छुट्याएर राख्नुहुन्छ। त्यो चामललाई प्रत्येक महिनाको एक गते हामी विद्यार्थीहरूलाई पठाउँछौँ र ती विद्यार्थीहरूले सबैको घरबाट बटुलेर ल्याउँछन्। अनि लक्ष्मीनारायण मन्दिरबाट पनि हाम्रो स्वामीजीले उहाँको कर्कमूलबाट उद्घाटन भएको हो,
हजुर हजुर,
उहाँले पनि 5,000 रुपियाँ हाम्रो प्रत्येक कार्यक्रममा गएर 5,000 रुपियाँ दिनुहुन्छ, अनि 2 क्विन्टल धान दिनुहुन्छ र गहुँ पनि लैजानु भन्नुभएको छ। अब हामीले गहुँ ल्याउन सकेका छैनौँ, धान त ल्याइसकेका छौँ, स्वामीजीले पनि सहयोग गर्नुभएको छ। अनि पुष्करनाथ ओझाज्यूले पनि सांसद कोषबाट 46,000 हालेर एउटा सुरुमा हामीले केटाकेटीहरू सानो भान्सा निर्माण गरेका थियौँ, अहिले पनि उहाँसँग हामी ले अनुरोध गरेका छौँ। यो विद्यार्थीको लागि बसाइ व्यवस्थाको कमी छ, तपाईँ जस्तो एउटा
यहाँको
सांसद प्रतिनिधि हुनुहुन्छ, तपाईँले यो ठाउँमा धार्मिक ठाउँमा
तपाईँको
अहिले खाना हामीले विद्यार्थीहरूलाई त्यही मुष्टिदानको चामलबाट 2 छाक भात खुवाउने गरेका छौँ। भात, दाल र तरकारी 3 वटै पकाउँछन्, अनि 3 वटै साँझ पनि बिहान पनि। दिनको लगभग 7-6 किलो चामल, 26 जनाले 6 किलो चामल दिनमा 1 छाकमा खान्छन्। दिनको 12 किलो चामल लाग्छ, महिनामा 3.5 क्विन्टल भन्दा बढी चामल लाग्छ,
हजुर
3.5 क्विन्टल जति चामल लाग्छ। अब हाम्रो मुष्टिदानबाट लगभग यो दैनिक आउने 1.5 क्विन्टल जति मात्रै आउँछ। 1.5 क्विन्टल आइसकेपछि बाँकीको क्विन्टलहरू आवश्यक पर्या बेलामा फेरि कहिलेकाहीँ मैले दग्नुपर्छ मिलहरूमा,
हजुर हजुर, त्यहाँ
नजिकमा सहयोग माग्नलाई, हजुर खानालाई सकियो भनेर मिलहरूमा दगेर 1 कट्टा चामल यसरी ल्याएर 1 कट्टा चामल 2 दिनका लागि पुग्छ, फेरि पुग्दैन। अहिले हिजो एनआइसी ब्याङ्कले पनि हामीलाई 2 कट्टा चामल र 1.5 किलोको पिठो दान दिनुभएको छ। त्यस्तै गरी द्वारिका मेडिकलले हाम्रो विद्यार्थीहरूको लागि हामीले बोलाएको बेलामा औषधि उपचार
प्रवेश गर्दै थिएँ, तपाईँले जोडिहाल्नुभयो, ठिकै छ। अब खैर मैले जोडेँ के भने बच्चालाई बस्ने व्यवस्था, सुत्ने व्यवस्था कस्तो छ सर, हामीले कस्तोमा राख्ने गरेका छौँ, किनभने अब पठन पाठन एउटा विषय होला, उहाँहरूका लुगा पनि मैले त्यस्तै देखाएको हुन्छु होइन, उहाँहरूले त्यतिकै अब एउटा धोती बेरेर बस्नुपर्ने दिनहरू पनि छन्। यो कन्डिसन हेर्दा सर उहाँहरूलाई सुत्ने व्यवस्था, बस्ने व्यवस्था, भुइँमा सुत्नुहुन्छ, खाटमा सुत्नुहुन्छ एउटा विषय, दोस्रो विषय उहाँहरू बिरामी भयो भने कसरी उपचार गर्ने गरेका छौँ सर?
यसको अवस्था धेरै हजुरले भने जस्तो अस्तो त्यो हामीलाई समस्या छ, किनभने एउटा बच्चालाई हुर्काउन एउटा आमालाई कति समस्या हुन्छ।
वास्तवमा
हामीसँग 26 वटा साना बच्चा छन्, 8 वर्षदेखि 14 वर्ष मुनिका बच्चाहरू,
सबै बच्चाको इच्छा
बच्चा छन्। अब उनीहरूको लुगा कपडा हेर्ने हो भने तिनीहरू आफै सफाइ गर्न सक्दैनन्, आफै धुन सक्दैनन्, हामीसँग यस्तो राख्न सक्ने उयो मान्छे, त्यसको सफाइ गर्न राख्न सक्ने मान्छे राख्ने अवस्था, बिना पैसा कसैले गर्दैन, त्यसो अवस्था पनि छैन। त्यसो हेर्ने हो भने हाम्रो लुगा कपडाहरू बच्चाहरू लागि त्यस लुगा कपडाहरू हामीले कसैसँग माग्छौँ र पूजामा कहिलेकाहीँ पूजामा लैजान्छौँ, कसैले जप गर्न बोलाउँछन्, हामी भन्छौँ यी बच्चाहरूको लागि धोती दिनुहोस्,
हजुर
धोती दिनुहोस्। यी बच्चाहरूले धोती लगाएर साँझ बिहान पूजा गर्छन्, एउटा धोती दिनुहोला, दक्षिणा नदिए पनि केही छैन, बच्चाहरूलाई चाहिने आवश्यक चिजहरू दियो भने त्यही हाम्रो लागि दक्षिणा हुन्छ, त्यो दिनुहोला भन्छौँ। कसैसँग माला माग्छौँ, कसैसँग विद्यार्थीको जे जे आवश्यकता
छ
ती माग्छौँ, कसैसँग कापी कलम दिनुहोस् भन्छौँ, कसैसँग केही भन्छौँ, यसरी मागेर यसरी सबैको आधारबाट यसरी जुडेको छ। र यो उपचार चाहिँ द्वारिका उसरी मोटियारीमा एउटा मेडिकल छ, त्यहाँ पनि हामीले कहिलेकाहीँ पठाएर
कहिले यस्तो भएको छ सर, बडो एउटा बच्चा बिरामी भएर तपाईँलाई धेरै तनाव भएको, अब कहाँ लगे रिफरहरू गर्ने दिनहरू
किनभने यसो अवस्था आवश्यक दैनिक परिरहन्छन्,
हजुर
रातका 12 बजे पनि मैले मोटरसाइकल कुदाएर सरकारी अस्पतालमा पुग्नुपर्छ। हामीले जिल्ला प्रशासन कार्यालयबाट पनि एउटा सहयोग पत्र, हाम्रो जिल्ला अधिकारी गोविन्द रिजालज्यूले पनि एउटा पत्र बनाइदिनु भएको छ, यो आश्रम खुल्या छ, यसमा पढ्ने अनाथ गरिब बाल बालिकाहरूका लागि आवश्यक सहयोग गर्नुहुन्, विभिन्न बुद्धिजीवी व्यापारी उद्योगपति सबैसँग अनुरोध गरिन्छ भनेर उहाँले पनि एउटा सिफारिस पनि बनाइदिनु भएको छ। र त्यही सिफारिसका आधारमा मैले सरकारी अस्पतालमा लगेर त्यहाँ उपचार निःशुल्क उपचार गराउँछु। अनि द्वारिका मेडिकललाई फोन गरेपछि उहाँले एउटा लोकेन्द्र भट्ट सर हुनुहुन्छ, उहाँले फोन गर्ने बित्तिकै त्यहाँ आश्रममा आएर चेक गरिदिनुहुन्छ र यो औषधि ल्याइदिनु होला भनेर म द्वारिका मेडिकलकोबाट औषधि उहाँले निःशुल्क।
वास्तवमा अब यो कार्यक्रमको अन्त्यमा छु, आग्रह अनुरोध के गर्न चाहनुहुन्छ? यतिखेर धेरैले दिनेश एफएम सुन्दै हुनुहुन्छ, कार्यक्रम तातो बहस अन्त्यमा मसँग 1 मिनट बाँकी छ, आग्रह अनुरोध के छ, कसरी तपाईँलाई सम्पर्क गर्ने, उहाँहरू सहयोगीहरू धेरै हुनुहुन्छ होला, तपाईँ कहाँ कसरी आउने, कुन माध्यमबाट आउने बताउनुहोस् अन्त्यमा।
धनगढी निवासी र जहाँ जहाँ यो आवाज पुगिरहेको छ सबैसँग मेरो अनुरोध, यो एउटा धार्मिक संस्था भएको हो, धर्ममा लगानी गर्नुपर्छ, धर्म नै सबैको आधार हो, धर्म बिना जीवन व्यर्थ हुन्छ। यो धार्मिक संचयका लागि पुण्य कमाउने, दान कमाउने, दान गर्ने, मुख्य अवसर ठूलो अवसर आफूले दिएको दान जहाँ प्रत्यक्ष लगानी हुन्छ जहाँ प्रयोग हुन्छ दानको प्रयोग ब्राह्मणले दान लगेर जान्छ त्यो दान बेच्छ भने त्यो प्रयोग हुँदैन जहाँ दान गरेर विद्यार्थीहरूको स्वयं त्यो प्रयोग हुन्छ भने त्यो दानको अति ठुलो महत्त्वपूर्ण स्थान हुन्छ त्यसैले म सम्पूर्ण धनगढी निवासी यो नगरवासी यो कैलाली निवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा सहयोगी महानुभावहरूमा म एकचोटि निङ्ला सैनी मन्दिर कैलाली गाउँ धनपा 13 जाउँ र त्यहाँको अवस्था स्थिति बुझेर आफूले गर्न सक्ने जे सहयोग बालबालिका लागि भोजन हुन्छ आफ्नो एउटा लुगाफाटो हुन्छ जे गर्न सकिन्छ आफ्नो शक्ति अनुसारको दान सबैसँग गर्नुहोस् त्यहाँ जानुहोस् र त्यहाँको अवस्था बुझ्नुहोस् र यसको परिचय सबैमा बुझाउनु र यसका लागि हजुरको सहयोग गर्ने नम्बर 98484-22445 र दिनेश एफएमलाई पनि र सम्पूर्ण दानदाताहरूलाई पुनः हार्दिक स्वागत र धन्यवाद पनि अर्पण गर्दै म यस आफू पनि सबैसँग आभार व्यक्त गर्दछु
थ्याङ्क यू सो मच धन्यवाद आदरणीय श्रोता आजको यो तातो बहसमा हामीले हाल गुरुकुल संस्कृत विद्यापीठ सञ्चालन गरिरहेका धनगढी वडा नम्बर 13 चाहिँ कैलाली गाउँमा रहनुभएका शिक्षक राहत शिक्षक जसले चाहिँ चलाइ पनि रहनु भएको छ खगेन्द्र राज अवस्थी हुनुहुन्थ्यो वास्तवमै मुठी दानहरू धेरै गरिरहनु भएको छ दान गरौँ पुण्य कमाऊ एउटा मानवताको नाताले पनि त्यो हामीले गर्नु आवश्यक देख्छु थ्याङ्क यू सो मच प्राविधिक मित्रलाई आभार व्यक्त गर्छु सुनिदिनु भयो यहाँहरूलाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट मनोवराध धनक भोलिसम्म भोलिको स्पेसल एपिसोड कर सम्बन्धी रहेको छ सुन्ने मौका नगुमाउनु होला म भने बिदा माग्छु हवस् नमस्कार।